नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल विभिन्न विषय र सन्दर्भमा यो समयमा हामी सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब जम्मा 36 दिन बाँकी छ। 36 दिन बाँकी रहँदा विभिन्न तयारीहरू भइरहेका छन्। दल तथा उम्मेद्वारहरू निर्वाचनको प्रचार प्रसारमा जुटेका छन्। प्रचार प्रसार गर्ने क्रममा विभिन्न खालका अभिव्यक्तिहरू उम्मेद्वारहरूले दिइरहेका छन्, जसका कारण निर्वाचन आयोगले हिजो मात्र 5 उम्मेद्वारलाई कार्यवाहीका लागि पत्र पठाएको छ। सँगै निर्वाचन नजिकै नै जाँदा सार्वजनिक शान्तिलाई खलल पुग्ने र अरूको मानमर्दन हुने गरी उत्तेजक एवं भड्काउ अभिव्यक्ति दिनेमाथि निगरानी बढ़ाउँदै लगिएको पनि जनाइएको छ। निर्वाचन सुरक्षा र व्यक्तिका वैयक्तिक अधिकार प्रतिकूल हुने गरी उत्तेजक एवं भड़काउ अभिव्यक्ति दिने क्रम बढ़ेपछि राष्ट्रिय मानवाधिकार आयोग, निर्वाचन आयोग र नेपाल प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढ़ाइरहेका छन्। निर्वाचन आचार संहिता लागू भइसकेको छ। निर्वाचन आचार संहिता लागू भइसकेपछि निर्वाचन कानूनहरू स्वत लागू हुने नै भयो र निर्वाचन कानून लागू भइरहँदा यसले विशेष गरी उम्मेद्वार मतदातालाई कसरी आकर्षित गर्छ यो कानूनले भन्ने लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। निर्वाचन आचार संहिता, निर्वाचन कानूनको सेरोफेरमा रहेर आज हामी अन्तरसंवाद केन्द्रित हुन्छौं। हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सहसचिव एवं कानून महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई। भट्टराईज्यू
हजुर,
स्वागत छ यहाँलाई कार्यक्रममा।
यहाँलाई धन्यवाद सर।
अब निर्वाचन आचार संहिता लागू भइसकेको छ र निर्वाचन आचार संहिता लागू भइसकेपछि निर्वाचन आयोगले उम्मेद्वारहरूमाथि निगरानी बढ़ाउँदै लगेको छ र हिजो मात्र 5 उम्मेद्वारलाई निर्वाचन आयोगले पत्र पनि काटेको छ, त्यो जानकारी छ। अब यो निर्वाचन आचार संहिता लागू भइसकेपछि विशेष गरी उम्मेद्वारहरूले गर्नुपर्ने कार्यलाई चाहिँ कसरी लिएको छ, विशेष गरी निर्वाचन आचार संहिताले उनीहरूलाई कसरी बन्देज गरेको छ?
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष एवं विश्वसनीय बनाउनको निम्ति निर्वाचन आचार संहिता जारी भएको छ र निर्वाचन आचार संहिता यही माघ 5 लागू हुने गरी आयोगले निर्णय गरेको छ। खास गरिकन निर्वाचनमा गर्न हुने अनि के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराहरूको एकीकृत संहिता भनेको निर्वाचन आचार संहिता हो। त्यो निर्वाचन आचार संहितालाई सबै दल, उम्मेद्वार र निर्वाचनका सरकारवाला पक्षहरूले सबैले पालना गर्नुपर्ने हुन्छ र यो 5 भनौँ, 1 भनौँ, धेरै हाम्रा 1.5 दर्जन जति कुनै दलका उम्मेद्वार अथवा सार्वजनिक पदाधिकारीलाई स्पष्टीकरण सोध्नु पर्ने बाध्यता निर्वाचन आयोगलाई परेको छ। निर्वाचन आयोगको अपेक्षा भनेको आचार संहितालाई प्रभावकारी रूपमा पालना गर्नुपर्छ भन्ने हो र आचार संहिता विपरीतका क्रियाकलापहरू बढ्दै गएको आयोगले महसुस गरेको छ र कतिपय सरकारवाला पक्षहरूले उजुरी पनि दिएको अवस्थामा आयोगले 1.5 दर्जन जति व्यक्तिहरूलाई स्पष्टीकरण सोधिसकेको अवस्था छ।
अब उम्मेद्वार तथा सरकारवाला व्यक्तिको व्यवहार त छँदैछ, तर पछिल्ला समय हेर्ने हो भने भड्काउ अभिव्यक्ति, उत्तेजक अभिव्यक्तिका कारण निर्वाचन आयोगले त्यो उम्मेद्वारहरूमाथि स्पष्टीकरण सोधेको छ। अब यो सन्दर्भमा अब भड्काउ उत्तेजक अभिव्यक्तिहरू भनौ न आफ्नो अभिव्यक्ति त्यहाँ मतदाताहरूसँग लाँदै गर्दा त्यस उम्मेद्वारहरूले ध्यान दिनुपर्ने विषयहरू चाहिँ के हुन्छन् त?
निर्वाचन आचार संहिताले खास गरी राजनीतिक दल र उम्मेद्वारले के गर्न हुने, के गर्न नहुने भन्ने विषयहरू स्पष्ट रूपमा उल्लेख गरेको छ। निर्वाचन कसुर तथा सजाय ऐनले पनि निर्वाचन प्रचार प्रसारको समयमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुराहरू स्पष्ट रूपमा उल्लेख गरेको छ र यो उम्मेद्वार र दल भनेका सचेत नागरिक हुन्। त्यसकारणले यी आचार संहिताका विषयहरूलाई उहाँहरूले सम्मानपूर्वक पालना गर्नुहुन्छ भन्ने अपेक्षा आयोगले गरेको पनि हुन्छ र सबैले गरेको हुन्छ। खास गरी जुलुस आमसभा गर्दा पालना गर्नुपर्ने विषयहरू हुन्छन्। यो पछिल्लो अवधिमा खास गरी प्रचार प्रसारको समय भनेको फागुन चार गते पछि सुरु हुने हो। यो बिचमा दल कतिपय दल उम्मेद्वारहरूले प्रचार प्रसार गर्ने अनि आचार संहिताले निषेध गरेका कतिपय कुराहरू गर्ने अनि अन्य व्यक्ति सम्प्रदाय अथवा जातिलाई घृणास्पद अभिव्यक्ति दोषपूर्ण अभिव्यक्तिहरू दिने जस्ता गतिविधिहरू पछिल्लो समय देखिएको छ। यो चिन्ताको विषय रहेको छ।
भनेपछि अब दलहरूले अहिले जसरी प्रचार प्रसार गरिरहेका छन् उम्मेद्वारहरूले, यो चाहिँ अब फागुन चार पछि मात्र निर्वाचन आयोगले चाहिँ प्रचार प्रसारको समय दिएको
हो? खास गरी दलहरूले प्रचार प्रसार गर्न पाउने समय भनेको नै फागुन चार गते पछाडि हो। 14 दिन मात्र दल उम्मेद्वारहरूले निर्वाचन प्रचार प्रसार गर्न पाउँछन् र यो अवधि भनेको मनोनयन पत्र दाखिला भइसकेपछिको अवधि भनेको घोषणा पत्र बनाउने आफ्ना नीति कार्यक्रमहरू मतदाता सामूहरू पुर्याउनको निम्ति दस्तावेजको रूपमा अभिलेखीकरण गर्ने अनि निर्वाचन आयोगमा दलले बुझाउने उम्मेद्वारले निर्वाचन कार्यालयमा बुझाउने समय हो। यो 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 कुरा नगरिकन प्रचार प्रसारमा दलहरूले बढी जोड दिएको देखिएको छ। त्यो सबैलाई के आग्रह आयोगले गर्छ भने यो समयमा घोषणा पत्र बनाएर आयोग र निर्वाचन कार्यालयमा दाखिला गर्न अनुरोध गर्दछ र प्रचार प्रसार फागुन चार गते पश्चात मात्र गर्नको निम्ति आयोगले अनुरोध गर्दछ सबै पक्षमा।
अब अर्कोतर्फ दल र उम्मेद्वारले चाहिँ आफूले गरेका क्रियाकलाप व्यवहार चाहिँ आचार संहिता अनुकूल हुने र अरू अर्को फरक दल र उम्मेद्वारले गरेका व्यवहार चाहिँ आचार संहिता उल्लंघन भएको आचार संहिता विपरीत भएको देख्ने प्रवृत्ति छ। अब यसरी हेर्दा कसले आचार संहिता पालना गर्यो गरेन भन्ने खालको अनुगमन संयन्त्र जरूरी छ, निर्वाचन आयोगले त्यो अनुगमन संयन्त्र पनि बनाएको छ। अब यो आचार संहिता उल्लंघनको सन्दर्भमा कसरी आयोग समक्ष अब कुनै एउटा व्यक्ति अथवा कुनै दल उम्मेद्वारले त्यो उजुरी दिन सक्छ, त्यो त्यसको व्यवहार जानकारी गराउन सक्छ?
आचार संहिता कसैले उल्लङ्घन गर्यो भने जोसुकै मर्का पर्ने पक्षले अथवा अन्य मतदाताहरूले आयोगमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। विभिन्न संयन्त्रहरू स्थापना गरिएको छ। सामाजिक सञ्जालबाट हुने आचार संहिता उल्लङ्घनका विषयलाई नियमन गर्नको निम्ति, निगरानी गर्नको निम्ति र अनुगमन गर्नको निम्ति इन्फर्मेसन इन्टिग्रिटी युनिट आयोगमा स्थापना गरिएको छ। त्यहाँ विभिन्न निकायका नियमनकारी निकायका विज्ञ व्यक्तिहरू त्यहाँ हुनुहुन्छ। त्यसै गरी यो डिजिटल मिडिया लगायत प्रिन्ट मिडियाहरूमा जुन आचार संहिताका आचार संहिता विपरीतका क्रियाकलापहरू भएको हुन्छ त्यसको सम्बन्धमा नियमन गर्न र अनुगमन गर्न मिडिया सेन्टरको स्थापना गरिएको छ, आयोगमै रहेको छ। त्यसमा पनि विभिन्न नियमनकारी निकायका विज्ञहरू रहनुहुन्छ। त्यस्तै गरी आयोगले विभिन्न जिल्लाहरूमा, देशका 77 जिल्लाहरूमा अनुगमन गर्नको निम्ति अनुगमन अधिकृत पनि तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुखलाई अनुगमन अधिकृत तोकिएको छ। उहाँहरूको कार्यविवरण फरक फरक रहेको छ। खास गरी आर्थिक क्रियाकलापहरू उम्मेद्वारहरूले गर्ने प्रचार प्रसारमा खर्चको हदभन्दा बढी गरे नगरेको विभिन्न विषयहरूमा कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुखले अनुगमन गर्ने व्यवस्था गरिएको छ भने आचार संहिताका समग्र विषयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने व्यवस्था गरिएको छ। त्यहाँ पनि उजुरी गर्न सक्ने व्यवस्था छ। त्यसै गरी मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ। त्यहाँ प्रमुख जिल्ला अधिकारी लगायतका अनुगमन अधिकृतहरू रहने व्यवस्था छ। त्यो समितिले पनि अनुगमन गर्न सक्ने व्यवस्था छ। त्यहाँ पनि सरकारवाला पक्षले आचार संहिता विपरीतका क्रियाकलापहरू भएको अवस्थामा उजुरी दिन सक्नुहुन्छ। त्यस्तै आयोगमा केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ, त्यहाँ पनि उजुरी दिन सक्ने व्यवस्था छ। आयोगको राजनीतिक दल तथा कानुन महाशाखा छ, त्यहाँ पनि उजुरी दिन सक्ने व्यवस्था छ। र हामीले उजुरीको लागि एउटा इमेल, छुट्टै इमेल पनि हामीले सार्वजनिक गरेका छौँ, ecn.coc.election.gov.np भन्ने इमेल छ, त्यहाँ पनि उजुरीहरू दिन सक्ने व्यवस्था गरिएको छ।
अर्कोतर्फ अहिले अब मिडिया सामाजिक सञ्जालमा विभिन्न खालका भनौ न अब निर्वाचन यही पार्टीले जित्छ, यही उम्मेद्वारलाई हामीले मतदान गर्ने हो, भोट हाल्ने हो जस्ता अभिव्यक्तिहरू, मतदाताका अभिव्यक्तिहरू पनि आइरहेको हामीले देखेका छौं। अब एक हिसाबमा मतदाता पनि यो निर्वाचनको सरकार पक्ष हो, उसलाई पनि आचार संहिता निर्वाचन कानून आकर्षित हुन्छ नै होला। अब मतदाताहरूमा जसरी मतदाताहरूले खुलेर एउटा गोप मतदान भनेको गोप्य क्रियाकलाप पनि हो भनौं न, गोप्य रूपमा चाहिँ आफूले रोजेको उम्मेद्वारलाई मत दिने त्यो व्यवहार पनि हो, तथापि अब अहिले चाहिँ यही दललाई हामी मत दिन्छौं, यही उम्मेद्वारलाई दिन्छौं भन्ने जस्ता कुराहरू मतदाताबाट आइरहेका छन्, सामाजिक सञ्जालमा त्यो हामी देख्छौं। अब यसलाई चाहिँ आचार संहिताको पाटोबाट हेर्दा कसरी हेर्न सकिन्छ र मतदातामा चाहिँ निर्वाचन आचार संहिता कसरी आकर्षित हुन्छ?
निर्वाचन आचार संहिता मतदाताले पनि पालना गर्नुपर्ने हुन्छ, मतदाताले के गर्नुहुन्छ के गर्न हुँदैन भन्ने क्रियाकलापहरू आचार संहिताले सूचीकरण गरेको छ। ती व्यवस्थाहरूलाई पनि मतदाताले ध्यान राख्नुपर्ने हुन्छ र खास गरिकन यो मतदानको अहिले अघि नै, मतदान अघि नै सर्वेक्षण गर्ने, कसले जित्छ कसले जित्दैन यस्ता खालका क्रियाकलापहरूलाई पनि आचार संहिताले नियमनको दायरामा लिएको छ। यस्ता खालका क्रियाकलापहरू निर्वाचनलाई असर पार्ने र गोपनीयता, निर्वाचनको गोपनीयतामा दखल पुर्याउने खालका गतिविधिहरू नगर्न निर्वाचन आयोगले सबै मतदाताहरूलाई पनि अनुरोध गर्दछ।
अब उम्मेद्वारकै मा जाउँ, हिजो मात्र यहाँहरूले पाँचजना विभिन्न उम्मेद्वारहरूलाई स्पष्टीकरण सोध्नु भएको छ, यो अब स्पष्टीकरण सोधिसकेपछि अब उहाँहरूबाट थप यही क्रियाकलाप फेरि दोहोरिरहेमा त्यो कारवाहीको दायरा चाहिँ कस्तो हुन्छ, कारवाही कस्तो उल्लेख गरिएको छ निर्वाचन कानूनले चाहिँ?
खास गरी अब उजुरीहरू विभिन्न व्यक्तिहरूले पनि दिनुहुन्छ र आयोगले कोही आफै नोटिसमा लिएर पनि त्यस्ता त्यसलाई उजुरीको रूपमा मानेर जसले आचार संहिता उल्लङ्घन गरेको छ त्यस्ता व्यक्ति, उम्मेद्वार अथवा दललाई सुरुमा सुरुको कारवाही भनेको स्पष्टीकरण सोध्ने हो। उहाँहरूले गरेको कतिपय कुराहरू अब रिसिभीले पनि अथवा अरू कार्यालय गर्ने पनि उजुरी दिने प्रचलन छ, त्यस कारणले त्यो के हो भन्ने बारेमा उहाँहरूको भनाइ पहिलो चरणमा लिइन्छ अनि उहाँहरूले दिएको स्पष्टीकरण अब अध्ययन हुन्छ। चित्त बुझेन अथवा अरू प्रमाण, अकाट्य प्रमाणले त्यसलाई पुष्टि गर्यो भने पुनः थप कारवाही सजायको मोडेलमा गइन्छ। यहाँलाई जरिमाना, सुरुमा जरिमाना गर्ने अथवा नगर्ने अथवा सचेत गराउने, अब कसुरको गम्भीरता कस्तो छ त्यो हेरेर त्यो चरणको कार्य अवलम्बन गरिन्छ। प्रमाणहरू अकाट्य देखियो र पुष्टि गर्यो भने जरिमाना गर्ने कार्य अगाडि बढ्छ। र निर्वाचन कानूनले के भनेको छ भन्दाखेरि आचार संहिता उल्लङ्घन गरेको पाइएमा 1,00,000 जरिमाना गर्न सक्ने आयोगलाई अधिकार छ। त्यसै गरी निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा खलल पार्ने खालका क्रियाकलापहरू बढ्दै गयो र पटक पटक त्यस्ता क्रियाकलापहरू भएको देखियो भने त्यस्तो उम्मेद्वारलाई निर्वाचनमा भाग लिनबाट रोक लगाउने र उम्मेदवारी समेत खारेज गर्ने सम्मको सजायको व्यवस्था निर्वाचन कानूनले गरेको छ।
अब यसमा अब निर्वाचन खर्चको सन्दर्भ पनि उठाउँ, उम्मेद्वारले 26,00,000 देखि 33,00,000 रुपियाँसम्म खर्चको गर्ने सीमा चाहिँ आयोगले तोकेको छ। अब यो अलि सान्दर्भिक भएन, व्यावहारिक भएन भन्ने त छँदैछ, त्यो आइरहेको छ। तथापि अब योभन्दा धेरै खर्च चाहिँ उम्मेद्वारहरूले गर्नुपर्ने हुन्छ, गरिरहेको पनि देखिएको छ, तर आचार संहितामा यसको सीमा चाहिँ जम्मा यति मात्र गरिएको छ। अब यो अलि व्यावहारिक नदेखिँदा आचार संहिता उल्लंघन भएको सो त अनुमान गर्न सकिन्छ। अब यस्तो सन्दर्भमा चाहिँ के हुन्छ, यो आयोगले यसलाई चाहिँ कसरी हेर्छ?
निर्वाचन आयोगले गत 79 सालको निर्वाचनमा वैज्ञानिक तरिकाले त्यहाँको मतदाता संख्या, त्यहाँको भूगोल, यी विविध अवस्थालाई आधार मानेर निर्वाचन खर्चको तय गरेको छ। निर्वाचन क्षेत्र अनुसार फरक फरक खर्चको हदको व्यवस्था गरिएको छ। 25 लाखदेखि कुनै निर्वाचन क्षेत्रमा 25 लाख र कुनै निर्वाचन क्षेत्रमा 33 लाखसम्म खर्च गर्न पाउने अधिकतम हद आयोगले 79 सालमा तोकिएको थियो र यो 82 सालको निर्वाचनमा पनि सोही खर्चको हदलाई नै आयोगले कायम गरेको छ। यो व्यावहारिक भएन भन्ने यहाँको प्रश्न छ, तर यो असाध्यै वैज्ञानिक तरिकाले निर्धारण गरिएको हो र कतिपय उम्मेदवारले न्यूनतम 25 लाख पनि खर्च गर्न नसक्ने अवस्था हुन्छ, त्यसकारणले यति नै खर्च गर्नुपर्छ भन्ने जरुरी छैन, तर त्यही हदभित्र रहेर कतिपय कुराहरू प्रचार प्रसार गर्न पर्यो अनि त्यसपछि अरू मतदाता नामावली खरिद लगायतका अरू कार्यहरू गर्दाखेरि केही न केही खर्च हुन्छ र त्यही हदभित्र रहेर खर्च गर्ने पाउने व्यवस्था आयोगले गरेको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको कुराकानीमा हामी निर्वाचन आचार संहिता, निर्वाचन कानूनका सन्दर्भमा केन्द्रित भएका छौं। हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सहसचिव एवं कानून महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई। जस्तो अब भट्टराईज्यू, निर्वाचन आचार संहिता पालना चाहिँ प्रत्येक निर्वाचनमा अलि भनौं न अप्ठ्यारो बन्दै गएको छ, विभिन्न कारणले, विशेष गरी प्रविधिगत कारणले चाहिँ निर्वाचन आचार संहिता पालना चाहिँ चुनौतीपूर्ण बन्दै गइरहेको छ। अब यो सन्दर्भमा अब भइरहेका ऐन नियमहरूलाई कसरी अहिलेको समय सापेक्ष बनाइएको छ, अघिल्लो निर्वाचन कानून, निर्वाचन आचार संहिता र अहिले यो हुन गइरहेको निर्वाचनको आचार संहिता तुलना गर्दा चाहिँ यो समय सापेक्ष चाहिँ कसरी बनाइएको छ?
गत निर्वाचनमा भन्दा यस निर्वाचनमा यो आचार संहिताका प्रावधानहरू, धेरै जसो प्रावधानहरू त पहिलेकै छन् र कतिपय प्रावधानहरूलाई नयाँ रूपमा पनि समावेश गरिएको छ। जस्तै यो निर्वाचन वातावरण मैत्री हुनुपर्छ, निर्वाचन प्रचार प्रसारमा दलहरूले वातावरण मैत्री सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले पनि एउटा हरित निर्वाचन सम्बन्धी व्यवस्था गरिएको अवस्था छ र दलहरूले निर्वाचन प्रचार प्रसारमा वातावरण मैत्री सामग्रीको प्रयोग गर्नु पर्यो, त्यसै गरी प्लास्टिकका सामग्रीहरू प्रयोग गर्न भएन र जुलुस आमसभा गर्दाखेरि गरेको फोहोरहरू जसले फोहोर गर्छ त्यसैले नै व्यवस्थापन गर्नुपर्छ भन्ने लगायतका व्यवस्थाहरू यो आचार संहितामा समेटिएको छ। त्यस्तै अर्को महत्त्वपूर्ण कुरा, निर्वाचन भनेको नैतिक प्रतिस्पर्धा पनि हो। निर्वाचनमा उम्मेद्वारले, एक उम्मेद्वारले अर्को उम्मेद्वारलाई गाली गलोज गर्ने, अर्कोलाई कमजोर देखाएर आफूले जितिन्छ भन्ने त्यो मानसिकता रहेको हुँदा यो नैतिक प्रतिस्पर्धालाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले निर्वाचन घोषणा पत्रलाई अहिले आचार संहिताको दायरामा ल्याइएको छ। निर्वाचन घोषणा पत्र दल उम्मेद्वारले बनाएर आफ्ना नीति के हुन्, आफ्ना कार्यक्रम के हुन्, आफू निर्वाचित भएपछि अनि के गर्ने हो भन्ने जस्ता कुराहरू राखेर दलले, उम्मेद्वारले घोषणा पत्र बनाउने र त्यो घोषणा पत्र सार्वजनिक गर्ने र निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयमा बुझाउने र निर्वाचित भएका उम्मेद्वार, दलले र हरेक वर्ष घोषणा पत्रमा प्रतिबद्धता गरेका कुराहरू कति पालना भए अथवा भएनन् भनेर त्यो मतदाताको सामु सार्वजनिक गर्ने समेतका यी नयाँ व्यवस्थाहरू यो आचार संहिताले गरेको छ, यो महत्वपूर्ण पनि हो।
त्यसो भए अहिले अब दलहरूले जसरी घोषणा पत्र सार्वजनिकका लागि उनीहरू घोषणा पत्र लेखनमा छन्, यसमा पनि आचार संहिता चाहिँ आकर्षित हुन्छ, उनीहरूले आचार संहिताको विषयलाई घोषणा पत्र लेखन गर्दा पनि ध्यान दिनुपर्ने अवस्था अहिले छ होइन?
यो महत्वपूर्ण विषय उठाउनु भयो यहाँले। निर्वाचनलाई नैतिक प्रतिस्पर्धी बनाउनको निम्ति घोषणा पत्रले महत्वपूर्ण योगदान गर्छ। निर्वाचन भनेको नै आफूले के काम गर्ने निर्वाचित भएपछि भनेर त्यो आधारमा मतदाता सामु मतदान माग्ने हो। त्यसैले यो जुन अवधि मनोनयन पत्र दाखिला भएदेखि फागुन चार गतेसम्मको अवधि छ, यो अवधिमा कतिपय दलहरूले हामीले के गर्ने त भनेर प्रश्नहरू पनि उठाएको सुनिन्छ। यो अवधि भनेको घोषणा पत्र बनाउने मतदाताहरूको अपेक्षाहरू के छन् तीलाई लिपिबद्ध गर्ने र निर्वाचित भएपछि हामीले यो काम गर्छौँ, हाम्रो नीति यो छ, हाम्रो उद्देश्य यो छ भनेर मतदातालाई प्रचार प्रसार गर्ने भएको हुँदा यो अवधि भनेको घोषणा पत्र बनाएर आयोग र निर्वाचन कार्यालयमा दाखिला गर्ने र सार्वजनिक गर्ने अवधि हो। त्यसकारणले अहिले प्रचार प्रसारको लागि फागुन चार गतेपछि जुलुस, आमसभा, कोण सभा अनि औपचारिक रूपमा घर दैलो जस्ता कार्यक्रमहरू फागुन चार पछि गर्न पाइने हुँदा सोही अनुरूप गर्न सम्पूर्ण दल तथा उम्मेद्वारहरूलाई आयोगले अनुरोध गर्दछ र यो बीचको समयमा घोषणा पत्रको तयारीको समय भएको हुँदा घोषणा पत्र बनाएर अनि सार्वजनिक गर्न पनि अनुरोध गर्दछ आयोगले।
अब दलहरूले घोषणा पत्र चाहिँ कहिलेसम्म सार्वजनिक गर्नुपर्छ? अब फागुन चार गतेदेखि चाहिँ उनीहरूले प्रचार प्रसार गर्न सक्ने भए घोषणा पत्र सार्वजनिक गर्ने समय पनि उल्लेख गरिएको छ कि?
त्यो समय त ठ्याक्कै उल्लेख गरिएको छैन, तर मान्यता के हो भने प्रचार प्रसारमा जाँदा घोषणा पत्र को आधारमा नै गर्नुपर्ने हुन्छ र त्यो घोषणा पत्र फागुन चार भन्दा अगाडि नै सार्वजनिक गर्नुपर्छ भन्ने मान्यता हो।
हस् त यज्ञ प्रसाद भट्टराईज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद छ यहाँलाई र सबै पक्षहरूलाई निर्वाचन आचार संहिताको पालना गर्दिन हुन आयोग हार्दिक अनुरोध गर्दछ।
हुन्छ, हामी कुराकानी गर्दै थियौं विशेष गरी फागुन 21 गते हुने निर्वाचन र यो अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचार संहिता सँगै निर्वाचन कानूनमा भएका विषयको सन्दर्भमा केन्द्रित रहेर निर्वाचन आयोगका सहसचिव एवं कानून महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराईसँग यो सँगै आजको अन्तर्संवाद यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।